आया कोई पकड़ा भी गया है जिंदा या सब के सब मारे गए हैं?
आवाज आवाज आपके साथ नहीं आ रही है
जी। सुहेल अंजुम साहब, मैं पूछना चाह रही थी कि ये जो दहशतगर्द हमला आवर थे, इनकी जो आइडेंटिटी है उस हवाले से कोई मालूमात शेयर की गई है?
नहीं, अभी अभी बाजाबता तौर पर उनकी आइडेंटिटी के बारे में कोई बात सामने नहीं आई है। अलबत्ता ये कहा गया है कि 3 GPS बरामद हुए हैं और 3 AK-47 बरामद हुई है जिन जो चाइना के बने हुए हैं। बाकी इसके अलावा और कोई अभी उनकी आइडेंटिटी के बारे में कोई बात सामने नहीं आई है। ये मीडिया में खासतौर पर ये कहा जा रहा है कि वो लश्कर तैयबा जैश मोहम्मद के रहे होंगे, लेकिन मीडिया में भी अभी वाजह तौर पर और यकीनी अंदाज में कोई बात सामने नहीं आई है
जी। ये बताया जा रहा है कि लोकसभा जो है उसमें भी इस हमले पर बहस हुई है, उस हवाले से हमें बताइएगा क्या बहस हुई है?
नहीं, बहस तो नहीं हुई लोकसभा में, लेकिन यह है कि कांग्रेस ने जिम्मेदार ठहराया हुकूमत को कि हुकूमत पाकिस्तान के साथ सख्ती नहीं बरतती है। बकौल उनके, हुकूमत पाकिस्तान के साथ सख्ती नहीं बरतती, जो हुकूमत की जो पॉलिसी है मोदी हुकूमत की, उसकी वजह से ये सारी चीजें हो रही हैं। उन्होंने हुकूमत से मुतालबा किया कि इस सिलसिले में बयान दिया जाए और बहस कराई जाए, लेकिन बहस आज नहीं हुई। जो पार्लिमानी उमूर के वजीर हैं M. वेंकैया नायडू, उन्होंने कहा कि जब ऑपरेशन खत्म हो जाएगा उसके बाद वजारत दाखिला की जानिब से बयान दिया जाएगा। उम्मीद है कि कल वजारत दाखिला की जानिब से मुमकिन है वजीर दाखिला राजनाथ सिंह बयान दें, और ये भी हो सकता है कि कल पार्लियामेंट में बहस हो, लेकिन आज दिन भर जब तक पार्लियामेंट चलती रही सिलसिले में हंगामा होता रहा।
ओके, बहुत शुक्रिया सुहेल अंजुम साहब। मजीद अपडेट्स भी हम आइंदा हमारे जो प्रोग्राम है उसमें आपसे हम लेते रहेंगे। थैंक यू सो मच। और मिश्रा जी, आपको हम आदाब कहते हैं, और ये बताइएगा कि इस तरह के हमले जब पेश आते हैं जब भी भारत में, तो इल्ज़ाम जो है वो पाकिस्तान को दिया जाता है, और इस दफ़ा भी हमने देखा कि यही हुआ। पंजाब रियासत के जो वज़ीर आला हैं उन्होंने ये कहा है कि सरहद पार से लोग जो हैं दहशतगर्द वो आए थे, तो ये बताइएगा कि इस इल्ज़ाम की बुनियाद जो है वो क्या है?
देखिए, इस हमला जो आज हुआ है जिसमें इतने लोग मारे गए हैं, सबसे बड़ी बात है कि बहुत ही ये सीरियस मसला है, ये दुखदाई मसला है। और अमूमन ये देखा गया है कि जब भी भारत की और पाकिस्तान की हुकूमतें ये कोशिश करती हैं कि बातचीत के रास्ते खुलें, तो इस तरह के हमले होते हैं, और इस तरह से ये दहशतगर्दी फैलाकर, दहशतगर्दी के मामले बनाकर, दहशतगर्दी के हमले करके ये कोशिश की जाती है कि दोनों हुकूमतों के बीच जो बात करने का सिलसिला शुरू हुआ है उसमें अड़चने पैदा की जा सके। ये हमेशा होता है
जी।
तो पहली बात तो ये है कि ऐसा होता चला आया है। दूसरी बात यह है कि अमूमन इस तरह के हमले हिंदुस्तान में ही होते हैं जबकि बातचीत के रास्ते होते हैं, तो उसमें मोटी सी बात यह है कि हिंदुस्तान में अगर पाकिस्तान के लोग या पाकिस्तान के लोग मतलब जो दहशतगर्द इस तरह की जो तंजीमें हैं वो अगर नहीं करवा रही है तो कौन करवा रहा है, सबसे बड़ा सवाल होता है। और
लेकिन मिश्रा जी, यही दहशतगर्दी के वाकियात जो हैं वो तो पाकिस्तान में भी नजर आते हैं,
पाकिस्तान में भी होते हैं, तो गौर ये करने की चीज है जब बातचीत के रास्ते शुरू बातचीत शुरू होती है तो पाकिस्तान में इस तरह के बड़े हमले कम से कम मुझे याद नहीं पड़ता है आने पिछले 5-10 सालों में कितना बड़ा कोई हमला होकर बातचीत अड़चने पैदा की जा सके, मुझे याद नहीं पड़ता। आपको याद हो तो हो सकता है
जी। नहीं, आप बिल्कुल ठीक कह रहे हैं जी, जी।
दूसरी बात यह है कि पाकिस्तान और हिंदुस्तान के बीच में ये कई पिछले 30 सालों से इस तरह की बातें होती चली आई हैं, और यूनाइटेड नेशंस में भी और दुनिया के दूसरे मुल्क भी ये कहते हैं कि पाकिस्तान इज द हॉट बेड टेररिज्म। अब ये मैं नहीं कह रहा हूं कि पाकिस्तान की सरकार ये कराती है, पर पाकिस्तान में इस तरह के एस्टेब्लिशमेंट्स हैं जो इन चीजों में इन चीजों को आगे बढ़ाते हैं क्योंकि उनकी अपनी एग्जिस्टेंस इससे जुड़ी होती है। अगर वो ये नहीं करेंगे तो उनको पूछेगा ही कोई नहीं। अच्छा, और दूसरी बात यह है कि इस तरह की जो तंजीमें हैं वो दहशत फैलाकर ही अपनी रेलेवेंस रख सकती हैं। अगर दहशत नहीं फैलाएंगी तो उनको कोई नहीं पूछेगा। तो सबसे बड़ी बात यह है कि पाकिस्तान हो चाहे हिंदुस्तान हो, हिंदुस्तान में इस तरह की जो तंजीमें हैं उन पर भी बकायदा चंगुल लगना चाहिए, चंगुल में आना, उनको लाया जाना चाहिए और पाकिस्तान में भी ऐसा होना चाहिए। क्योंकि अमन अगर नहीं होगा तो दोनों ही मुल्क सफर करते रहेंगे और ये चंद तंजीमें जो अनडेमोक्रेटिक हैं, जिनका कोई राइट नहीं है, जो पीपल्स के नाम पर इस तरह की दहशत फैलाते हैं, उनकी कोई रेलेवेंस नहीं है। तो जब तक दोनों सरकारें मिलकर इंटेलिजेंस शेयरिंग नहीं करते, और इंटेलिजेंस शेयरिंग होनी चाहिए और इस तरह की वारदातों को रोका जाना चाहिए, उस पर सख्ती से कार्रवाई होनी चाहिए, वरना सफर कौन करता है, आवाम सफर करती है।
ठीक, ओके। ब्रिगेडियर साहब, आपने भारत से मिश्रा जी जो हैं उनको सुना, उनका ये कहना है कि जब भी मुज़ाकिरात की बात की जाती है या दोनों ममालिक एक दूसरे के करीब आते हैं तो इस तरह के दहशतगर्द हमले जो हैं वो भारत में करवाए जाते हैं और उनकी नज़र में इस के पीछे पाकिस्तानी इस्टेब्लिशमेंट है। आप क्या कहना चाहेंगे? और अभी जो हालिया वाकया पेश आया है उसके हवाले से पाकिस्तान का रद्दअमल क्या है, क्योंकि इनडायरेक्टली इल्ज़ाम एक दफ़ा फिर पाकिस्तान को दिया जा रहा है।
देखिए, ये तस्वीर है कि जो कुछ भी दहशतगर्दी होती है या जो भी मसला खड़ा होता है उसका पाकिस्तान से कोई ना कोई उसका तालमेल जरूर होता है। अभी इस परसेप्शन को दूर करने के लिए अभी क्या किया जा सकता है, ये तो जब तक एहतमी नहीं होगी तो ये तस्वर रहेगा, ये परसेप्शन रहेंगे इंडिया में। अभी ये जो हमले हुए हैं पर, जब वो प्रेसिडेंट साहब आए थे दिल्ली के दौरे पे, तो सिखों का कत्ल हुआ था वो पाकिस्तान के कश्मीर में, वो पाकिस्तान के खाते में डाल दिया गया था। तो बाद में पता चला कि इनके अंदरूनी कोई मसला था वहां पर। इस तरह से जो एक्सप्रेस का हुआ कि जब पाकिस्तान के ऊपर डाला गया, मैं ये नहीं कहता क्या से नहीं हुआ, शायद बॉम्बे का केस का कोई ना कोई उसका लिंक पाकिस्तान के दहशतगर्द तंजीमों के साथ होगा। तो इसको भी इस तरह मेरे ख्याल में अब ये देखना पड़ेगा कि ये जो हमला हुआ तो अफसोसनाक है, नहीं होना चाहिए था। पाकिस्तान और हिंद को आपस में तलुकात को एक अच्छी तरफ जा रहे थे और कुछ एतमाद साजी बहाल हुई थी, तो उसकी रिश्ता होगा, एक मसला तो खड़ा होगा, लेकिन इसको इन्वेस्टिगेट करना चाहिए। अभी जो बातचीत हुई है ये नहीं पता कि ये कोई मुसलमान इंतहा पसंद ग्रुप था या ये सिख जो है दोबारा कोई ग्रुप होता है और उसने ये कोशिश की है, तो ये तहकीकात के बाद कुछ सामने आएगा।
जी, लेकिन ब्रिगेडियर साहब, जी ब्रिगेडियर साहब, अभी हमारे रिपोर्टर बता रहे थे सुहेल अंजुम साहब के इसका इल्ज़ाम जो है पाकिस्तान में मौजूद जो दहशतगर्द तंजीमें हैं ख़ास तौर पर लश्कर तैयबा जो है उसका नाम एक दफ़ा फिर लिया जा रहा है कि वो इस हमले के पीछे हो सकता है। तो आप वो तो एग्जिस्ट करते हैं ये ग्रुप्स, आप इससे एग्री करेंगे? जी
जो पंजाब के वजीर आला हैं मिश्री पंजाब के, उन्होंने कह दिया कि नारोवाल से आए थे। अभी मैं नारोवाल का बॉर्डर मैंने देखा है, वहां पर एक तकरीबन
ओके ब्रिगेडियर साहब, ब्रिगेडियर साहब हमें कहा जा रहा है ब्रिगेडियर साहब कि आपकी आवाज़ जो है वो बिल्कुल ऑडिबल नहीं है। हमारी प्रोड्यूसर दोबारा आपको कॉल करना चाहेंगी, दूसरे किसी लैंडलाइन पे हम कोशिश कर रहे हैं कि आपको ले लें, क्योंकि आपको सुनना जो है वो ज़रूरी है आज। तो दोबारा हम आपको कॉल करते हैं। मिश्रा जी, आपसे मैं ये जानना चाहूँगी, जिस तरह आपने भी कहा, सुहेल अंजुम साहब हमारे रिपोर्टर भी बता रहे थे कि भारत में इस तरह के हमले जो हैं वो होते रहते हैं, ये पहला हमला नहीं था, लेकिन और ख़ास तौर पर कहा जाता है कि बॉम्बे के जो हमले थे उसके बाद तो खुफिया एजेंसीज जो हैं भारत की उनको ज़्यादा अलर्ट होना चाहिए। तो क्या ऐसे हमलों से पहले جو خفیہ معلومات ہیں وہ کہاں تک شیئر کی جاتی ہیں, اور آپ نہیں سمجھتے کہ اس طرح کے حملے جو ہیں وہ خفیہ ایجنسیوں کی ناکامی بھی ہے کسی حد تک؟
یہ میں بالکل اتفاق کرتا ہوں کہ جب اس طرح کے حادثے ہوتے ہیں تو خفیہ ایجنسیوں کی اپنی جو ناکامی ہے وہ صاف سامنے آ جاتی ہے, اس کے بارے میں کوئی دو رائے نہیں ہو سکتی. اب مصیبت یہ ہے کہ خفیہ ایجنسیاں بھی ان کی وہ بھی ہینڈی کیپ ہوتی ہیں, اور وہ ہو سکتا ہے کہ 100 کے 100 اگر اس طرح کے ایکٹس ہو رہے ہیں اس میں 99 کی معلومات ان کے پاس ہو, 1 کی معلومات نہ ہو اور وہ ہو جاتا ہے. آپ یہ جانتے ہیں کہ امریکہ جیسا بڑا ملک جس میں 9/11 ہو گیا, کیا ان کے پاس خفیہ معلومات نہیں تھی؟ دیکھیے یہ بات ضرور ہے کہ خفیہ ایجنسیاں کمزور, اگر ان کی کمزوری نہ ہو تو کوئی انسیڈنٹ کبھی نہیں ہوگا, پر آفٹر آل خفیہ ایجنسیوں میں بھی انسان ہی کام کر رہے ہیں اور وہ کہیں نہ کہیں ان کی انٹیلیجنس فیلئر ہوتی ہے. دیکھیے خفیہ ایجنسیوں کو ان تنظیموں میں گھسپیٹھ کرنی ہوتی ہے تب انفارمیشن کہیں باہر نکل کے آتی ہے. اب کون سا سلیپنگ سیل یہاں پر ہے, کبھی کبھی اس کی معلومات نہیں ہو پاتی ہے, اور تبھی اس طرح کی جو وارداتیں ہوتی ہیں ان کو انجام دیا جا سکا ہوتا ہے, ورنہ تو بہت سارے اس طرح کے پریونٹ بھی کیے گئے ہوں گے. خفیہ ایجنسیاں ان سب باتوں کو اجاگر نہیں کرتی ہیں, میڈیا کی لائن لائٹ کو نہیں دیتی ہیں, اس لیے ہم زیادہ تر لوگوں کو اس کی پوری پوری جانکاری نہیں ہوتی ہے.
اوکے مشرا جی, اس کے کتنے امکانات ہیں, کیونکہ داعش جو ہے ہم دیکھ رہے ہیں وہ دنیا کے ہر کونے میں تقریباً جس طرح پینیٹریٹ کر رہا ہے, تو آپ کو کیا نظر آتا ہے, کیا ایسے حملوں کے پیچھے پاکستان میں موجود جو دہشت گرد تنظیمیں ہیں اس کے علاوہ داعش کا ہاتھ بھی ہو سکتا ہے؟
میں اس کو رول آؤٹ نہیں کروں گا, میں اس کو رول آؤٹ بالکل نہیں کروں گا, کیونکہ اگر یہ بات سامنے آتی ہے, یہ آئی ایس کلیم کرتا ہے, اسلامک اسٹیٹ یہ کلیم کرتی ہے ہم نے کیا ہے, تو وہ ضرور ان کا ہوگا, اور اس طرح کی تنظیم آئی ایس جیسی تنظیم مجھے لگتا ہے کہ کلیم ضرور کرے گی. اگر ابھی نہیں کیا ہے تو 6 گھنٹے بعد ہو سکتا ہے ان کے یہاں سے کوئی شائع ہو, کوئی اسٹیٹمنٹ جس میں کہ سامنے آئے. اور دیکھیے آئی ایس خالی اپنے جھنڈے کے تلے نہیں, بہت ساری دہشت گردی کی جو تنظیمیں ہیں ان کے جھنڈے تلے آ گئی ہیں, ہو سکتا ہے کہ انہوں نے ان تنظیموں سے کسی سے کوئی یہ کام کرایا ہو یہ کلیم کرنے کے لیے کہ ہم اب آپ کے کانٹیننٹ میں موجود ہیں, ہندوستان میں موجود ہیں.
اوکے, واپس اس پاکستان پہ جو الزام ہے اس کی جانب میں آنا چاہوں گی, اور اس حوالے سے ایک سوال میں یہ آپ سے کرنا چاہوں گی کہ اگر ماضی کی طرح اس حملے کے تھانے بانے بھی ان دہشت گرد تنظیموں سے یا ان کے لوگوں سے ملتے ہیں جو پاکستان میں مبینہ طور پہ موجود ہیں, تو پھر بھارتی جو ریاست ہے اس کا رد عمل جو ہے ممکنہ طور پہ کیا ہوگا؟ مشرا جی,
جی
جی آپ سے کہنا چاہ رہی تھی کہ اگر اس حملے کے تھانے بانے بھی اگر پاکستان میں موجود دہشت گرد تنظیموں سے ملتے ہیں تو پھر اس صورت میں بھارت کا ممکنہ رد عمل کیا ہو سکتا ہے؟
دیکھیے بھارت یہ چاہے گا کہ ان تنظیموں پر ان کو بین کیا جائے, ان پر کاروائی کی جائے, ان کو پنشمنٹ ملے تھرو لیگل پروسیس, اور ہندوستان اور پاکستان کے بیچ میں خفیہ ایجنسیوں کا کوآپریشن ہو جیسے کہ آگے ان چیزوں کو وہ انجام نہ دے سکیں. یہ ایک بات تو یہ ہے, پر ضرور ہندوستان میں اپوزیشن پارٹیز یہ ضرور کہیں گی کہ اس طرح کی بات چیت سے کیا فائدہ جبکہ پاکستان ان حرکتوں سے باز نہیں آ رہا, جو بات صحیح نہیں ہونی چاہیے. پاکستان کی حکومت کا کوئی انٹرسٹ نہیں ہوتا ان چیزوں کو کرانے میں, کیونکہ ان کو بھی امن پیارا ہے, پر پاکستان میں یہ بات ضرور ہے کہ اس طرح کی تنظیموں کو کم سے کم آئی ایس آئی ضرور انکریج کرتا رہا ہے. اب اس میں سے ہو سکتا ہے کہ ان تنظیموں پر آئی ایس آئی کا اتنا کنٹرول نہ رہ گیا ہو جیسا پہلے تھا, ये भी हो सकता है। पाकिस्तान में आईएस का भी, इस्लामिक स्टेट का भी पेनिट्रेशन हो चुका है जिस तरह की खबरें सामने आ रही हैं। तो जब तक ये दोनों सरकारें पूरी तरह से कोऑपरेट नहीं करती, तब तक होगा यही कि हिंदुस्तान में जरूर पाकिस्तान को ब्लेम किया जाएगा, जो कि बात अमूमन सही नहीं होनी चाहिए।
जी ब्रिगेडियर साहब, कहा जा रहा है दोबारा आपने ज्वाइन किया है, ये आपसे जानना चाहूँगी कि हमें ये मालूम है कि पाकिस्तान के मुख्तलिफ इलाकों में जो दहशतगर्द तंजीमें हैं उनके ख़िलाफ़ ऑपरेशन जो है इस वक्त जारी है, ये बताइएगा कि उसके बावजूद जो दहशतगर्द तंजीमें हैं वो कंट्रोल में बज़ाहिर हमें लग रहा है कि नहीं आ रही हैं, क्या वजह इसकी आप देखते हैं?
आप किस बुनियाद पर कह रही हैं कि बताएं, वो मुझे बता दें उसके।
वही दहशतगर्द हमले जो है मुल्क के अंदर भी उसी तरह हो रहे हैं, उसमें किसी हद तक कमी आई है, लेकिन उस कमी की वजह भी ब्रिगेडियर साहब ये बताई जा रही है कि पाकिस्तानी जो ऑपरेशन ज़र्ब अज़्ब है उन्होंने दहशतगर्दों को भगाया है अफगानिस्तान की जानिब, और उसकी वजह से हम देख रहे हैं कि अफगानिस्तान में हमलों में तेज़ी आई है। ठीक है, पाकिस्तान किसी हद तक उसमें अमन आ गया है, लेकिन वो दहशतगर्द जाके वही दहशतगर्द कार्रवाइयाँ जो हैं उधर कर रहे हैं। इस तरह के इल्ज़ामात भारत में माजी में जो हमले हुए हैं उसके ताने बाने भी अगर आप देखें तो वो पाकिस्तान के साथ जुड़ चुके हैं।
आप सिर्फ बॉम्बे का ताना बाना पाकिस्तान के साथ जोड़ सकते हैं, वो जो बिल क्लिंटन के आने के मायने मिसाल दी थी, जो सिख मारे गए थे कश्मीर में, वो बाद में जब तहकीकात में कुछ और निकला, ये जो यहाँ पर एक्सप्रेस में 50-55 लोगों को मारा, उसके इतने बारे में पाकिस्तान जोड़े गए थे, बाद में पता चला कि वो अंदरूनी कोई मसला था और हिंद की फौज का एक आदमी कमांड साहब जो थे वो उसमें मुलविस थे। तो मेरे ख्याल में ये अफगानिस्तान की आप बात करें तो अफगानिस्तान को खुद चाहिए ना कि वो अपने वो पहले पाकिस्तान क्या करे, उनको हार्ड पर सूट करे, अफगानिस्तान में जाकर ऑपरेशन करे, तो पाकिस्तान अपने इलाके में ऑपरेशन करेगा, लोग भागेंगे
जी, लेकिन जो हदफ है वो ये होना चाहिए था, उनको खत्म करना चाहिए था, और इससे फिर शकुक शुभात जो हैं वो पैदा होते हैं ब्रिगेडियर साहब कि आप माजी के लिए दोबारा आप दोबारा ये चाहते हैं कि माजी में पाकिस्तान दोबारा ये चाहता है, इससे ये तासर मिलता है कि वो एज ए एसेट यूज करना चाह रहा है इसको।
नहीं, आपके अमरीका की सबसे बड़ी दुनिया में क्या उन्होंने तालिबान को खत्म किया है?
लेकिन एक सिंसियर कोशिश की है, उनकी हुकूमत को ख़त्म किया है ब्रिगेडियर साहब, उनकी हुकूमत अमेरिका का जो टारगेट था तालिबान की हुकूमत को गिराना, उसामा बिन लादेन को हलाक करना, तो वो अहदाफ तो उन्होंने हासिल किए हैं।
आप दोनों चीजों देखिए जी, आप रिफ्यूजन डाल रही है ना, आप सबसे पहले ये करें।
ब्रिगेडियर साहब, सवाल मेरा आपसे ये है,
2004 के बाद शुरू हुआ है
जी, देखिए चीन का सिंकियांग सूबा देखे, वहाँ जो दहशतगर्दी होती है उसका इल्जाम भी पाकिस्तान को दिया जाता है, इंडिया में कोई दहशतगर्दी होती है उसका इल्जाम भी, अफगानिस्तान की भी यही शिकायत है, तो ये क्यों है ऐसा? पाकिस्तान को सब ये इल्जाम हमसाया ममालिक क्यों दे रहे हैं? कोई वजह तो होगी इसकी।
ये जो पाकिस्तान निजाम नहीं लगा रहा है उसके ऊपर, इंडिया के ऊपर बलूचिस्तान में करा रहा है और वो टीपीसी को वो दे रहा है, तो पाकिस्तान भी ये इल्जाम लगा रहा है, तो इल्जाम लगाने से कोई बात जो है वो नहीं पहुंचती। अभी मैं आपको सिर्फ एक एग्जाम्पल देता हूँ, आप जो है ना कि जब ये खर्च बात करते हैं कि पंजाब के वो जो है वजीर आला साहब ने कहा मशरकी पंजाब के जी ये दहशतगर्द जो है उनको इतना पता चल गया कि नारोवाल से चले, मुझे आप ये बताएं उनके पास क्या है नारोवाल से? अभी नारोवाल का बॉर्डर मैंने देखा है, वहां पर तकरीबन 50 मीटर अंदर डबल कंस्टेंटिना वायर के साथ 3.5 मीटर की एक फेंस लगी हुई है, उसको पेट्रोल दिया जाता है। तो अभी मतलब है कि वो उन्होंने उसके फेंस को काटा होगा, उसकी वो शहादत पेश करेंगे जी यहाँ से फेंस काटा गया और ये लोग जो है, तो जो उनकी पोस्ट है और हर 500 मीटर के ऊपर एक उनका बैठा हुआ है ओपी, जो दोनों ओपी 500 मीटर में होते हैं वो जो है उनकी ऑब्जर्वेशन बॉक्स होती है, वो एक भी देख रहा है दूसरा भी देख रहा है, ये मतलब है कि इस तरह इल्जाम लगाने वाला पहले तस्दीक करे। हाँ, अगर मैं ये मानता हूँ अगर पाकिस्तान से आए, अगर फिर चांस बिल्कुल भी चांस, मैं ये बिल्कुल रूल आउट नहीं कर सकता हूँ, चांस पाकिस्तान नहीं सुनती है पाकिस्तान को फिर बहुत एक मसला उसको जो है हल करने की उसको लाजम हो जाएगा पाकिस्तान के ऊपर, लेकिन ये शुरू से कह देंगे पाकिस्तान कर रहा है नारोवाल से आए हैं, क्या आप ये बताएं कौन सी इंटेलिजेंस एजेंसी ऐसे होती है कि जो अभी लड़ाई जारी है और उसने तो कह दिया कि आवाज चाहेंगे। इसलिए मैं कहता हूँ ना कि जरा थोड़ा सा सब्र और तहमल से काम लेना चाहिए, इल्जाम शुरू में नहीं लगाने चाहिए, तहकीक
इन्वेस्टिगेशन होनी चाहिए और जब उसके नतीजे आए उसकी बुनियाद पे बिल्कुल उसके बाद जो है वो अगर कोई इल्ज़ाम लगाना है तो लगाना चाहिए। ब्रिगेडियर साहब, प्रोग्राम को थोड़ा सा आगे बढ़ाते हैं और आखिरी सवाल आपसे ये करना चाहूँगी कि हमने देखा है ये वाकया जो है ये रूस में दोनों मुल्कों के जो वज़ीर आज़म है उनके एक घंटे की मुलाकात के बाद ये वाकया पेश आया है और उस मुलाकात के बाद हमने देखा कि कुछ उम्मीदें पैदा हुई थी कि शायद दोनों ममालिक के माबेन मुज़ाकरात जो हैं बातचीत मुख्तलिफ इशूज़ पर एक दफ़ा फिर शुरू हो जाए, कि डिप्लोमेसी जो है उसकी बात हो रही थी। अब इस वाकये के बाद जबकि इल्ज़ाम जो है दुरुस्त है या नहीं है या कबल अज वक्त इल्ज़ाम है ये जो भी आप इसको कह दें, लेकिन इस वाकये के क्या आप असरात देखते हैं दोनों कंट्रीज़ के ताल्लुकात पर?
ये तो जो उनका अभी बाज़ाब्ता बयान आएगा उनके हुकूमत का इस हमले के ऊपर तो उसके बाद मैं इसके ऊपर तबसरा कर सकूंगा, फिलहाल तो स्पेकुलेशन ही होगी। लेकिन मैं इसके ऊपर एक बात करना चाहता हूँ, वो ये है कि पाकिस्तान में ऐसे ग्रुप मौजूद हैं, बिल्कुल मैं उसका एतराफ करता हूँ, कि जो नहीं चाहते कि पाकिस्तान और हिंद के दरमियान ताल्लुकात बेहतर हों, और हो सकता है कि ऐसे कोई कार्रवाई हुई भी हो जो तहकीकात के बाद पता चले, तो इसमें दोनों पे है ये, और ये मैं आपको वसूख के साथ कह सकता हूँ कि इसमें पाकिस्तानी एस्टेब्लिशमेंट और पाकिस्तान की रियासत मुलविज नहीं होगी और ये इनके मफाद में नहीं है कि इस वक्त हिंद के साथ तालुकात को एक और धचका पहुंचा है जबकि पाकिस्तान किसी और मिसाइल में फंसा हुआ है। तो वो मेरे ख्याल में अगर ये दोनों ममालिक हैं वो इन लोगों का जो है कार्रवाइयां रोकने के लिए मुतहद हो जाए, अगर हम दोनों इसी तरह चलते रहे और हम वो हो गए तो फिर जो दहशतगर्द चलाता है उसका एम दोनों ऑब्जेक्टिव अचीव हो गए, देन वी आर हेल्पिंग द टेररिस्ट।
ओके, बेहद शुक्रिया ब्रिगेडियर साहब आपका। सतीश मिश्रा जी, आपके भी हम बहुत शुक्रगुजार हैं, आप लोगों ने हमें टाइम दिया। ये इस सेगमेंट का टाइम सामीन बिल्कुल ख़त्म हो चुका है। इस वक्त इस्लामाबाद से मेट ऑफिस के जो डायरेक्टर जनरल हैं डॉक्टर रसूल साहब वो हमारे साथ हैं, उन्होंने हमें ज्वाइन किया है, उनको हम खुश आमदीद कहते हैं, लेकिन पहले हम लेते हैं एक मुख्तसर सी ब्रेक। वेलकम बैक सामीन, वॉइस ऑफ अमेरिका के वॉशिंगटन स्टूडियो से आप सुन रहे हैं प्रोग्राम जहां रंग, मैं हूं आपकी मेज़बान शहनाज नफीस। इस वक्त डॉक्टर ग़ुलाम रसूल साहब हमारे साथ हैं, पाकिस्तान के मेट ऑफिस के डायरेक्टर जनरल हैं। अस्सलाम वालेकुम डॉक्टर साहब।
वालेकुम सलाम।
डॉक्टर साहब, सबसे पहले तो ये बताइएगा कि जो बारिशों का सिलसिला है पाकिस्तान में ये कब तक जारी रहेगा और दरियाओं में सैलाब की इस वक्त क्या सूरत हाल है और आइंदा दिनों में किन किन इलाकों को खतरा है?
जी, बारिशों का इस वक्त पाकिस्तान में मानसून सिस्टम बहुत एक्टिव है और मानसून का दौरानिया पाकिस्तान में जुलाई से लेकर सितंबर तक है जी। उसमें वक्त से बारिशें एक्सपेक्ट कर रहे हैं और मुख्तलिफ इलाकों में बाज़ुकात इसका फोकस साउथ में होता है, बाज़ुकात इसका फोकस नॉर्थ में होता है। तो ख़ासतौर से दरियाओं की जब हम बात करते हैं तो दरिया अभी
और मेरे ख्याल में डॉक्टर ग़ुलाम रसूल साहब जो हैं उनकी लाइन शायद ड्रॉप हो गई है, मुझ तक उनकी आवाज़ जो है वो नहीं आ रही है। डॉक्टर ग़ुलाम रसूल साहब आप हमारे साथ हैं? ओके, हम कोशिश कर रहे हैं सामीन के डॉक्टर गुलाम रसूल साहब जो मेट ऑफिस के डायरेक्टर जनरल हैं पाकिस्तान में, वो हम में दोबारा ज्वाइन करें। और इस वक्त इससे पहले आप देख रहे थे टीवी स्क्रीन पे पाकिस्तान में सैलाब से जो तबाहियां हुई हैं उसकी सूरत हाल आप देख रहे हैं इस वक्त भी। इस वक्त इमदादी जो सामान है वो हेलीकॉप्टर्स के ज़रिए जो NDMA है, नेशनल डिज़ास्टर मैनेजमेंट अथॉरिटी, उनकी टीम आपको नज़र आ रही है कि वो किस तरह लोगों तक जो ज़रूरी अशिया है बुनियादी वो फराहम कर रहे हैं। हमें बताया जा रहा है डॉक्टर गुलाम रसूल साहब ने दोबारा हमें ज्वाइन किया है। जी डॉक्टर साहब,
जी
जी जी आप बता रहे थे कि दरियाओं में इस वक्त क्या सूरत हाल है सैलाब की।
जी दरियाओं में मामूल के मुताबिक अभी तो ज्यादातर दरिया हमारे चल रहे हैं, मगर दरियाए सिंध में तरबेला के मुकाम से पानी की रिलीज जो है वो बढ़ा दी गई है, और उसमें दरियाए काबुल का पानी और मुकामी नदी नालों का पानी भी शामिल हो रहा है। तो कोई उसमें ऊंचे दर्जे का सैलाब चश्मा के मुकाम पे कल तक एक्सपेक्ट कर रहे हैं, क्योंकि वहां पे पानी की मिकदार जो है वो कुछ 6 लाख को एक्सीड कर जाएगी। तो उसकी वजह से यहाँ पे जब डाउन स्ट्रीम पानी जाएगा
जी
तो मियांवाली से लेके लैया लैया बक्कर और मुजफ्फरगढ़ के जो कच्चे के इलाके हैं जो दरिया का बेड कहलाते हैं दरियाए सिंध का, उनमें मुश्किलात में मजीद इजाफा हो सकता है।
जी
बाकी दरियाए जेलम, दरियाए चनाब, दरियाए रावी और दरियाए सतलुज जो हैं वो दरमियाने दर्जे के फ्लड में चल रहे हैं।
जी डॉक्टर गुलाम रसूल साहब, हम देखते हैं कि सैलाब जो हैं पाकिस्तान में वो हर साल आते हैं, लोग जो हैं बेशुमार वो भी हलाक होते हैं, प्रॉपर्टीज़ जो हैं वो भी डैमेज होती है, लेकिन उसके बावजूद वो ठोस इकदाम सैलाब से बचाव के हमें नज़र नहीं आते जो होने चाहिए, जो दीगर ममालिक में हमें नज़र आते हैं। तो ये हुकूमत की तरजीहात में कहाँ तक शामिल है पानी को मैनेज करना, और क्यों पानी जो है उसको मैनेज क्यों नहीं किया जा रहा है?
जी उसमें अनफॉर्चुनेटली कुछ सियासी कंसेंसस नहीं हो पाया, उसकी वजह से कुछ इस पर स्ट्रक्चरल मेजर जो है वो लेना मुमकिन ना हुआ। अदरवाइज जब जब से ये क्लाइमेट चेंज का चर्चा हुआ और क्लाइमेट चेंज की के इंडिकेटर्स जो हैं वो सामने आने शुरू हुए, तो मुख्तलिफ कौमों ने इसको पानी को तरजीह दी कि पानी को इस तरह से मैनेज किया जाए कि ना तो वो बहुत ज्यादा हो के तो फ्लड की शक्ल इख्तियार कर ले, ना उसमें इस कदर कमी वाकया हो के वो खुशसाली का शिकार कर दे किसी इलाके को।
जी
तो उसके लिए पानी की स्टोरेज जो है उसको प्रेफरेंस दी गई। तो पाकिस्तान में कुछ कंसेंसस जो है वो सूबों के दरमियान डेवलप ना हो सका, उसकी वजह से आज तक हम इस वबा से दो चार हैं,
ठीक
और ना सिर्फ फ्लड से हम मुतासर हो रहे हैं, नुकसान उठा रहे हैं, बल्कि हम ड्राउट से जो खुशहाली है उससे भी बहुत नुकसान उठा रहे हैं।
ठीक है, वरना ये बात की जाती है कि अगर इस पानी को स्टोर किया जाए तो जो खुशसाली है वो ख़त्म हो सकती है पाकिस्तान में, काफ़ी हद तक उसमें कमी आ सकती है। एक और यहाँ पे दीगर ममालिक में हम देखते हैं जहाँ पे के सैलाब आते हैं वहाँ पे एक ब्लड कंट्रोल चैनल्स जो हैं वो बनाए जाते हैं, जो सतह ज़मीन है उसके नीचे या सड़कों के नीचे कुछ चैनल्स जो हैं वो बनाए जाते हैं। तो वो पाकिस्तान में ये चीज़ें जो हैं ये कहाँ तक हमें नज़र आती हैं?
ये तमाम चीजें जो हैं ये स्ट्रक्चरल मेजर्स में आती हैं। पाकिस्तान अनफॉर्चुनेटली स्ट्रक्चरल मेजर्स की तरफ अभी तक मूव नहीं किया। ये सब जितनी भी फ्लड की मैनेजमेंट की जा रही है वो लोगों की जानें बचाने के लिए और लोगों को अवैक्यूएट करने के लिए की जा रही हैं, और ये कोई मेरा ख्याल है कि रियलिस्टिक अप्रोच नहीं है।
جب ہمیں معلوم ہے کہ ایک پرابلم جو ہے وہ ہر سال ہمیں آ کے ڈستا ہے, تو پھر اس کی پلاننگ جو ہے وہ اس طرح سے کی جائے کہ اس پرابلم کو سالو کر لیا جائے.
جی اوکے, اگر ٹھیک ہے ڈیم جو ہیں مختلف, جس طرح کالا باغ ڈیم ہے اس پہ سیاسی جماعتوں کے بیچ میں کافی اختلافات ہیں جس کی طرف ابھی آپ نے اشارہ بھی کیا, اس کے علاوہ بھاشا ڈیم ہے اس پہ بھی عمل درآمد ابھی تک نہ ہو سکا, لیکن ڈیموں کے علاوہ اور کون سی ایسی آسان اور فوری تدابیر ہے جس پہ کہ عمل کر کے پانی سے جو نقصان ہو رہا ہے اس سے بچا جا سکتا ہے؟
اس میں پھر ایک اپروچ جو ہے وہ پانی کی ڈائیورشن کی, فلڈ واٹر ڈائیورشن کی ہے. پاکستان میں اس وقت تین ڈیزرٹس جو ہیں وہ سر فہرست ہیں. ایک اگر آپ نارتھ میں پوٹھوار زون کے ساتھ دیکھیں جو خوشاب کے ساتھ لگتا ہے, یہ تھل ڈیزرٹ کہلاتا ہے. اور اس کے بعد پھر چولستان کا ڈیزرٹ آ جاتا ہے جنوبی پنجاب میں, ایک تھر کا ڈیزرٹ ہے جو جنوب مشرقی سندھ میں ہے. تو یہ ایسے علاقے ہیں جو خشک سالی کا شکار رہتے ہیں. بلوچستان کا پورا صوبہ خشک سالی کا شکار رہتا ہے سال بھر. تو پانی کی ڈائیورشن جو ہے وہ فلڈ واٹر کی کچھ اس طرح سے کر لی جائے کہ ان علاقوں تک پانی پہنچایا جائے اور یہ علاقے جو ہیں وہ آباد ہو جائیں. اگر یہ علاقے آباد ہو جائیں تو یہاں سے آپ کو فوڈ ملے گا, فوڈ پروڈکشن ملے گی, اور فوڈ پروڈکشن جو ہے وہ پاکستان کی اکانومی میں کنٹریبیوٹ کرے گی. اور یہ علاقے جو ہیں یہ یقیناً پاپولیشن کا پریشر جو ہے اس کو بھی ڈسٹریبیوٹ کریں گے.
جی بہت شکریہ ڈاکٹر غلام رسول صاحب آپ کا, تھینک یو سو مچ, ہمیں ٹائم دینے کا بہت شکریہ. اور سامعین اس وقت ہم ایک وقفہ لینا چاہیں گے, وقفے کے بعد آ کے اس وقت جو افغانستان میں کچھ پرتشدد واقعات سامنے آئے ہیں جس میں کئی درجنوں افراد کہا جا رہا ہے کہ آج ہلاک ہوئے ہیں, ساتھ ہی طالبان مذاکرات سے وابستہ جو توقعات ہیں اس پہ بھی ہم بات کریں گے. کابل سے ہمیں زبیر بابکر خیل صاحب نے جوائن کیا ہے, سینئر جرنلسٹ اور ویل نون اینالسٹ ہیں, وہ ہمارے ساتھ ہیں, ان کو ہم خوش آمدید کہتے ہیں. لیکن پہلے لیتے ہیں ایک وقفہ.
کیا ڈرون حملے رکیں گے یا جاری رہیں گے؟ دہشت گردی گلوبل چیلنج یا پاکستان کی جنگ؟ عالمی فنڈنگ اور تجارت کے بغیر معیشت کیسے بہتر ہوگی؟
جی سامعین ایک دفعہ پھر پروگرام جہاں رنگ میں خوش آمدید, جو آپ سن رہے ہیں وائس آف امریکہ کے واشنگٹن اسٹوڈیو سے. جی زبیر صاحب بتایا جا رہا ہے آپ ہمارے ساتھ ہیں, بہت شکریہ آپ ٹائم ہمیں دے رہے ہیں ڈیرہ مننا. اور زبیر صاحب یہ بتائیے گا, آج جو افغانستان میں شادی کی تقریب میں ایک واقعہ پیش آیا ہے جس میں بتایا جا رہا ہے کہ 20 سے زیادہ افراد ہلاک ہوئے ہیں, یہ ہمیں بتائیے گا یہ واقعہ کس طرح پیش آیا, یہ حملہ آور جو تھے کون تھے, اور طالبان کے ساتھ بھی اس کو جوڑا جا رہا ہے کہ چونکہ وہ میوزک اور ڈانس وغیرہ جو ہے اس کے خلاف ہیں تو ان کا نام شروع میں لیا جا رہا ہے, لیکن اس وقت تازہ اطلاعات جو ہیں وہ کیا ہے اس واقعے کے حوالے سے؟
جی میم, پہلے تو میں یہ کہوں گا کہ افغانستان کے شمالی علاقے جو ہیں انسرجنسی اتنا زیادہ نہیں ہے اور میوزک کے خلاف لوگ بھی اتنے نہیں ہیں, تو شادی کی تقریبات میں یہ میوزک ہونا وہ عام بات ہے شمالی علاقے میں. تو یہ جو واقعہ پیش آیا ہے یہ افغانستان کے شمالی صوبے بغلان میں پیش آیا ہے, جہاں دو لوکل کمانڈر جو ہے ان میں دیرینہ دشمنی تھی, اور جب وہ آتے ہیں شادی میں اور ایک دوسرے کو دیکھتے ہیں تو فائرنگ شروع ہوتی ہے. تو اس کے وجہ سے تقریباً 22 لوگ جو ہے وہ مارے گئے ہیں, جس میں بچے بھی شامل ہیں, اور 9 افراد جو ہے وہ زخمی ہو گئے ہیں. تو اب تک یہی اطلاعات ہے اور اس کی وجہ بھی یہی ہے کہ بتایا جاتا ہے کہ اس ان کے دو کمانڈر کے مابین دیری نہ دشمنی تھی.
جی اوکے زبیر صاحب, پروگرام کو آگے بڑھاتے ہیں کیونکہ ٹائم ہمارے پاس کم ہے. یہ بتائیے گا کہ طالبان کے ساتھ کچھ اطلاعات ہیں کہ شاید چند آئندہ چند دنوں میں ان کے ساتھ مذاکرات کا سیکنڈ جو راؤنڈ ہے وہ شروع ہو جائے. اب یہ نہیں پتا کہ یہ راؤنڈ پاکستان میں ہوگا یا چین میں ہوگا, لیکن یہ بتائیے گا کہ اس سے جو افغانستان کے عوام ہے اور افغانستان کی جو حکومت ہے وہ ان کی کیا توقعات ہیں؟
یہ میں تو یہ کہوں گا کہ اس سے پہلے جو اجلاس ہوا, جو میٹنگ ہوئی طالبان اور افغان حکومت کے درمیان, جو آفیشیل اور فارمل میٹنگ کا اسلام آباد مری میں, تو ان کے بعد عام تاثر تو یہ ہے کہ بہت پازیٹیو اور بہت امید سامنے آئی ہے افغانستان میں لوگوں کے درمیان, اور جو باتیں چل رہی تھی انفارمل میٹنگس ہوئی دبئی میں, اوسلو میں اور قطر میں, تو یہ بہت ایک پر امید بات ہے. اور اب جو خبریں آ رہی ہے کہ دوسرا میٹنگ جو ہے وہ چائنا میں ہوگا یا پاکستان میں ہوگا, تو اس سے بہت جو ہے خوشی ہوئی ہے افغانستان میں لوگوں کی, اور جو زیادہ تر خبریں آ رہی ہیں لوگوں میں دلچسپی ہے کہ وہ مذاکرات کے بارے میں خبریں سنیں, اور کیونکہ عوام جو ہے وہ جنگ سے اب
تنگ آ چکے ہیں کافی حد تک,
تنگ آ چکے ہیں. جی ہاں, تو بہت باتیں جو ہے وہ اسی پر چل رہے ہیں کہ اگر خدا کرے یہ مذاکرات کامیاب ہو جائے, اور اتنی زیادہ شرائط بھی نہیں ہے دونوں سائڈز کے درمیان.
اوکے, تو پھر اگر شرائط بھی زیادہ سخت نہیں ہے تو کون سے ایسے ایشوز ہیں جن پہ کہ بات ہوگی اس نیکسٹ راؤنڈ میں؟
میرے خیال میں طالبان کی جانب سے جو مین شرط ہے, بڑی شرط ہے, وہ یہ ہے کہ نیٹو افواج کا انخلا ہو جائے افغانستان سے. میرے خیال میں یہ اتنا اہم اور اتنا مشکل شرط نہیں ہے جس کا دونوں جانب کوئی حل نکال نہ سکے. اور دوسری جانب افغانستان کی جو جب تک ہمیں بتایا جا رہا ہے, ہم نے بات ہی کی ہے افغان اہلکاروں کے ساتھ, وہ یہ کہتے ہیں کہ اس میٹنگ میں وہ ریکویسٹ کریں گے سیز فائر کا طالبان سے. تو یہ دونوں سیز فائر کا جو ریکویسٹ ہے وہ بہت اہم ہے اور بڑی بات ہوگی اس میٹنگ میں.
ٹھیک, لیکن اس کا کیا ثبوت ہے زبیر بابر خیل صاحب کہ جو لوگ مذاکرات میں بیٹھ رہے ہیں طالبان کی جانب سے وہ اصل نمائندے ہیں طالبان کے؟ اور اس کے علاوہ ہمیں یہ بھی معلوم ہے کہ اس وقت طالبان جو ہیں وہ کئی دھڑوں میں وہ تقسیم ہو چکے ہیں, اور اگر آپ کو یاد ہو تو گزشتہ دنوں این وائی ٹائمز کی ایک رپورٹ بھی آئی تھی جس میں انہوں نے کہا تھا, اس رپورٹ میں بتایا گیا تھا کہ قطر کا جو آفس ہے انہوں نے کہا ہے کہ ہم پاکستان میں جو مذاکرات ہو رہے ہیں اس میں ہمارے لوگ نہیں ہیں اور ہم اس کے فیور میں بھی نہیں ہیں.
دراصل یہ بات ضرور ہے کہ طالبان جو ہے وہ کئی دھڑوں میں تقسیم ہو گئے ہیں, اور کئی ان کے جو سیاسی دفتر ہے قطر میں وہ الگ ہے, کوئٹہ شورا جو ہے وہ الگ ہے, پشاور کاؤنسل جو ہے وہ الگ ہے. لیکن جب بات آتی ہے لیڈرشپ کا اور لیڈرشپ کوئی فیصلہ کرتا ہے تو میرے خیال میں دوسرے طالبان جو ہے وہ ان کو اپوز نہیں کر سکتے. اور اب تک جو ہمیں بتایا جا رہا ہے اس میٹنگز میں جو ہوئے ہیں مری میں اور دوسرا جو آ رہا ہے چائنا میں یا پاکستان میں, اس میں طالبان کے اصل نمائندے شامل ہیں. یہ بات ضرور ہے کہ ہو سکتا ہے کہ قطر کے آفس پولیٹیکل آفس کے نمائندے اس میں نہیں ہو, لیکن پھر بھی جو لوگ اس میں بیٹھتے ہیں اور بات کر رہے ہیں تو وہ حتمی طور پر وہ ان کے پاس اتھارٹی ہے جو بھی فیصلہ کر سکے.
اوکے, بے حد شکریہ زبیر صاحب, تھینک یو, آپ نے ہمیں ٹائم دیا. اور سامعین, اس وقت ہمیں جوائن کیا ہے یہاں یو ایس سے ہمارے ویل نون انالسٹ ہیں جن کو اکثر آپ ہمارے پروگراموں میں سنتے رہتے ہیں. انٹرنیشنل افیئرس کے آپ ایکسپرٹ ہیں, پروفیسر فیضان الحق ہمارے ساتھ ہیں, ان کو ہم خوش آمدید کہتے ہیں. کچھ دیر میں ہمیں یو ایس ہی سے شاہد احمد خان صاحب, جن کا تعلق ڈیموکریٹک پارٹی سے ہے, وہ بھی جوائن کریں گے. اس وقت ہم ایک بریک لیتے ہیں. بریک سے واپس آ کر ہم داعش کے خلاف جو جاری جنگ ہے اس میں ترکی کے کردار پر بات کریں گے. اس کے علاوہ یمن جو وہ جنگ بندی ہے اس پہ بھی بات ہوگی, اور ساتھ ہی جیسے کہ آپ کو معلوم ہے کہ صدر اوباما اس وقت ایتھوپیا میں موجود ہے, کن ایشوز پر وہ ایتھوپیا کے رہنماؤں سے بات کریں گے اور کیا سگنیفیکنس ہے اس دورے کی, اس پہ بات کریں گے ہم. پہلے لیتے ہیں ایک وقفہ.
واٹس اپ پاکستان, کیا سین ہے پاکستان, جانیے facebook.com/voaurdu یا twitter.com/urduvoa. ہم سے رابطہ کیجیے urduvoa.com پر. واٹس اپ پاکستان, کیا سین ہے پاکستان, urduvoa.com.
جی سامعین, ایک دفعہ پھر پروگرام میں خوش آمدید. میں ہوں آپ کی میزبان شہناز نفیس, اور بتایا جا رہا ہے پروفیسر فیضان صاحب جو ہیں اس وقت اسکائپ کے ذریعے وہ ہمارے ساتھ ہیں. السلام علیکم پروفیسر فیضان صاحب.
جی وعلیکم السلام, ہاؤ آر یو؟
فائن سر, بالکل ٹھیک. بہت شکریہ آپ ہمیں ٹائم دے رہے ہیں. اور پروفیسر صاحب, یہ بتائیے گا کہ صدر اوباما جو ہیں اس وقت ایتھوپیا میں موجود ہے, کہا جا رہا ہے وہ وہاں کے جو رہنما ہیں ان سے وہ بات چیت بھی کریں گے, کون سے ایسے ایشوز ہیں جس پہ کہ بات کی جائے گی؟
جی سب سے پہلے تو تمام بہن بھائیوں کو بہت سلام دعا اور پیار, اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے. پریزیڈنٹ اوباما جو ہیں کینیا گئے, جیسے آپ کو معلوم ہے کہ ان کا کینیا کے ساتھ ایک رابطہ ہے ان کے والد گرامی کی وجہ سے, اور اس کے بعد انہوں نے اپنی رینیو کی ہے اپنی آئیڈینٹی افریقہ کے ساتھ, اور اسی سلسلے میں وہ ایتھیوپیا گئے ہیں, جس کے بعض لوگوں نے بہت کرٹیسائز بھی کیا ہے کیونکہ ایتھیوپین گورنمنٹ جو ہے اس کے خلاف بہت سے ثبوت موجود ہیں ہیومن رائٹس وائلیشنس کے. لیکن پریزیڈنٹ اوباما جو ہیں وہ افریقہ کو ایک براعظم کے طور پہ امریکہ کے ساتھ انگیج کرنا چاہ رہے ہیں, اس لیے وہ وہاں پر گئے ہیں, اور انہوں وہ افریقہ کے دوسرے لیڈرز کے ساتھ بھی ملنا چاہ رہے ہیں, اور وہ یہ چاہ رہے ہیں کہ ایک جو ایتھنک ان کا بیک گراؤنڈ ہے اس کی آئیڈینٹی میں اضافہ ہو, اور اس کے ساتھ ساتھ افریقہ کی جو پسماندگی ہے اس سلسلے میں کچھ کیا جا سکے, اور لوگ جو ہیں ان کے ساتھ ان کی پرسنالٹی کی وجہ سے, ان کے لنک کی وجہ سے افریقہ میں جو ترقی ہو سکتی ہے وہ رونما ہو سکے. کیونکہ ہم دیکھ رہے ہیں کہ پریزیڈنٹ اوباما کا دور ختم ہونے والا ہے, اور اس دور میں وہ چاہتے ہیں کہ اس سے پہلے کہ یہ وقت گزرے وہ اپنے آپ کو اسٹیبلش کریں, اور جب وہ ایک پرائیویٹ سٹیزن بن جائیں گے 8 سال کی پریزیڈنسی کے بعد وہ افریقہ کے چیمپئن میرا خیال ہے کہلائیں گے, کیونکہ یہ ایک ایسا سبجیکٹ ہے, یہ ایسا ایجنڈا ہے جو ان کے دل کے بہت قریب ہے.
اوکے, تو پروفیسر صاحب, ہم نے یہ بھی دیکھا ہے کہ افریقہ کے جو مختلف ممالک ہیں ان کو جو درپیش مسئلہ ہے وہ وہاں پہ موجود جو انتہا پسند گروپس ہیں اور ان کی کارروائی ہے, بوکو حرام ہے, الشباب ہیں, آئے دن ان کی طرف سے حملے جو ہیں وہ کیے جاتے ہیں اور معصوم لوگ جو ہیں اس میں ہلاک ہوتے ہیں, اور اس حوالے سے دنیا جو ہے وہ بظاہر امریکہ سے اتنی خوش یا مطمئن نظر نہیں آتی جو آئی سیس کے خلاف یا القاعدہ کے خلاف, طالبان کے خلاف امریکہ کی جو کارکردگی رہی ہے وہ بوکو حرام اور کہا جاتا ہے کہ الشباب کے خلاف نہیں ہے. تو اس ایشو کو کہاں تک آپ کے خیال میں اٹھایا جائے گا وہاں کے افریقہ کے لیڈران کے ساتھ, اور کیا آپ ہم ایکسپیکٹ کر سکتے ہیں اس سے؟
اصل میں جو امریکہ کا مقابلہ القاعدہ کے ساتھ یا آئیسس کے ساتھ ہے وہ ایک مختلف کانٹیکسٹ ہے, اس کا جو بیک گراؤنڈ ہے وہ علیحدہ ہے, اور افریقہ میں یہ ایک علیحدہ چیز ہے, کیونکہ ایشیا میں اور سینٹرل ایشیا میں, مڈل ایسٹ میں ابھی بھی ایک اچھا ریاست کا سسٹم موجود ہے جس کو ہم کہتے ہیں کہ ریاستی انتظام جو ہے وہ موجود ہے, اور امریکہ جہاں بھی گیا ہے وہ کسی ایسی جگہ سٹیپ نہیں کرتا جہاں پر کوئی گراؤنڈز ریالٹی یا گراؤنڈز سپورٹ نہیں ہے. دیکھیے, جب امریکہ افغانستان میں تھا تو پاکستان اور دوسرے ممالک جو تھے سینٹرل ایشیا کے ممالک ان کے ساتھ وہ رابطہ کر رہا تھا, کوآرڈینیٹ کر رہا تھا. اسی طرح جب امریکہ عراق میں گیا ہے تو سعودی عرب, کویت وغیرہ دوسرے لوگوں کے ساتھ جو وہاں کی اسٹیٹس تھیں ان کے ساتھ ان کا رابطہ تھا. افریقہ میں یہ ہے کہ جو اسٹیبلٹی ہے وہ اتنے پائے کی نہیں ہے, لیکن اب چیزیں بہتر ہو رہی ہیں اور ہو جائیں گی. اور امریکہ کی جو تنقید جو ہے کچھ بجا بھی ہے, لیکن اس میں ایک بات جو امریکہ کو جس پہ توجہ دینی پڑے گی وہ ہے معاشی انتظام اور سیاسی حل. ہر جگہ آپ بندوق کے ساتھ یا بمز کے ساتھ جو ہے فیصلے نہیں کروا سکتے. لوگ کچھ حد تک ڈرتے ہیں اور اس کے بعد ان کا ڈر ختم ہو جاتا ہے. اس وقت امریکہ اور یہ تمام ممالک ہیں وہ اس حقیقت کو زیادہ اچھی طرح سمجھتے ہیں, جس طرح ہم پاکستان میں یہ اچھی طرح سمجھتے ہیں کہ کیا مسائل ہیں جو کہ زمین پر ہیں اور کیا مسائل ہیں جو کہ جس سے لوگ جو ہیں وہ ریڈیکلائز ہو جاتے ہیں یا جو جوان لوگ ہیں وہ ایسی تنظیموں کا حصہ بن جاتے ہیں. ان محرکات پر توجہ دینا جو ہے وہ امریکہ کی اولین ترجیح میں ہونا چاہیے, اور یہ ہوگا. آپ دیکھیں گی کہ امریکہ جو ہے وہ اب 2001 والا امریکہ نہیں رہا. امریکہ نے کئی سال گزار لیے ہیں اس جنگ میں اور انہوں نے بہت سی چیزیں سیکھی ہیں, اور اس حکمت کو جو انہوں نے سیکھا ہے وہ اپلائی کریں گے, کیونکہ ہر وقت فورس کے ذریعے نہ کوئی مسئلہ حل ہوتا ہے اور نہ ہوگا. یہ ہم سب جانتے ہیں کہ سیاسی حل جو ہے اس کا ہونا, اور وہ تمام لوگ جو کہ ان تنظیمات کا حصہ ہیں ان کی کسی نہ کسی طرح واپس معاشرے میں انٹیگریشن جو ہے وہ بھی بہت امپورٹنٹ ہے.
اوکے پروفیسر فیضان, پروگرام کو ہم آگے بڑھانا چاہیں گے. اور ترکی جو ہے آپ نے دیکھا ہے کہ انہوں نے کچھ دنوں سے بیک وقت جو پی کے کے ہے, کردش جو ورکرز پارٹی ہے, اور ساتھ ہی داعش کے خلاف جو کاروائی ہے اس میں انہوں نے سٹیپ ان کیا ہے. تو داعش کے خلاف خاص طور پر جنگ کی جب ہم بات کرتے ہیں اس میں ترکی کے کردار کی آپ کیا اہمیت دیکھتے ہیں؟ اور ساتھ یہ بھی بتائیے گا کہ کیونکہ پہلے شروع میں یہ الزام ترکی پہ لگایا جا رہا تھا کہ وہ ایک طرح سے داعش جو ہے اس کا حامی ہے, اب جبکہ ترکی کی پالیسی میں ہمیں ایک واضح تبدیلی جو ہے وہ نظر آ رہی ہے, اس کی آپ وجہ کیا دیکھتے ہیں؟
دیکھیے ترکی جو ہے وہ وہیں پر ہے جہاں پر 2001 کے زمانے میں پاکستان تھا, اور ترکی جو ہے اس نے بھی بہت سے سبق حاصل کیے ہیں کہ جو کچھ افغانستان میں ہوا اور اس کے بعد اب افغانستان, اور جیسے پاکستان کے لیے افغانستان تھا, ترکی کے لیے سیریا ہے. ترکی یہ نہیں چاہتا کہ ایک طرف تو وہ داعش کے خلاف لڑے اور دوسری طرف اسی بہانے پی کے کے اتنا اسٹرانگ ہو جائے کہ وہ ترکی کے خلاف ایک بہت بڑا خطرہ بن جائے, اور ان کے لیے اس پالیسی میں کرنا کہ ایک طرف تو کچھ اچھے ہیں اور کچھ برے ہیں جو ٹیررسٹ ہیں, اس لیے انہوں نے ایک کمپریہنسو پالیسی کو اپنانے کی کوشش کی ہے کہ ہم تمام ٹیررسٹ آرگنائزیشن جو ہیں دہشت گرد تنظیموں کے خلاف کریں گے کام. لیکن جو پی کے کے ہے ان کے تعلقات جو ہیں خاص کر ان کردستان کا وہ علاقہ جو کہ عراق میں ہے, جو کسی حد تک جو ہے وہ آزاد ہے, یعنی کہ آٹونومس ہے, عراق کی حدود کے اندر ہے, مگر ان کی اپنی اکانومی ہے, ان کے اپنے طریقہ کار ہے ریاست کو رن کرنے کا, اور وہ امریکہ کے بہت اتحادی بھی ہیں اور قریب سمجھے جاتے ہیں. اور یہ وہ تمام باتیں تھیں جو کہ ہم ترکی کے لیے آپ یہ کہہ لیں کہ ناقابل برداشت تھیں یا ترکی کو پسند نہیں تھی. لیکن ترکی نے اب ایک ہم آہنگی یا آپ کہہ سکتے ہیں ایک انڈرسٹینڈنگ پیدا ہو چکی ہے امریکہ کے ساتھ اور اس کے دوسرے جو اتحادی ہیں ان کے ساتھ, کہ سارے مسئلے کو کیسے حل کیا جائے گا. اس میں ترکی کسی طرح بھی یہ نہیں چاہتا کہ جوں ہی یہ بند ہو جنگ جو ہے داعش یا آئسس کے خلاف, اور وہی جنگ جو ہے وہ ان کی سرحدوں کے اندر در آئے جس طرح کہ پاکستان میں ہوا. وہ چاہتے ہیں کہ اسی لیے وہ ایک بفر زون کی بات کر رہے ہیں کہ سیریا کے اندر ایک بفر زون ہو جس میں جہاں پر ساری ٹریننگ ہو, جہاں پہ سارے معاملات طے کیے جائیں, تاکہ اس جنگ کو یا اس جنگ کی حکمت عملی یا آپریشنز جو ہیں ان کو ترکی میں نہ آنے دیا جائے.
ٹھیک,
یہ ہے. اور دوسری طرف جو پی کے کے ہے اس میں جو کرد ہیں, آپ کو معلوم ہے کہ کرد جو ہیں ان کے بڑے جینون کنسرنز ہیں پارٹیسپیشن کے ترکی کی حکومت میں ریاست میں, اور دیکھیں گے کہ ترکی یہ کیسے کرتا ہے. لیکن یہ بات صحیح ہے کہ وہ ایک بہت باریک لائن پر چل رہے ہیں اور ان کو بہت زیادہ بیلنسنگ کی ضرورت پڑے گی.
جی پروفیسر صاحب، اب آتے ہیں کل سعودی عرب کی جانب سے یمن میں 100 افراد کے مرنے کے بعد ہوائی جو فضائی حملے ہیں اس میں 100 افراد سے زیادہ بلکہ کہا جا رہا ہے افراد ہلاک ہوئے ہیں، اور اس کے بعد سعودی عرب نے جنگ بندی کا اعلان کیا ہے، اس کا مقصد کیا ہے اس جنگ بندی کا؟
دیکھیے، جیسے آپ کو معلوم ہے کہ سعودی عرب جو ہے اس نے یہ جب فیصلہ کیا، خاص کر جب ہوتی جو ٹرائبل ٹیک اوور تھا اس کا یمن کا، وہ ان کو پسند نہیں تھا اور وہ ان کے اپنے انٹرسٹ کے خلاف تھا، اور وہ ایک طرح سے ایران کا بھی اس میں حصہ تھا کہ ایران یہ چاہتا تھا کہ وہ سعودی عرب کو باور کروا دے کہ ہم بہت دور تک پہنچ رکھتے ہیں، تو اس لیے آپ ہم سے ذرا آپ اپنے علاقے میں رہیں، اور یہ سعودی عرب نے ایک پیغام بہت دینا تھا، اس نے پیغام دے دیا، لیکن جو سعودی عرب کا طریقہ کار تھا اس کو بہت زیادہ تنقید کا نشانہ بننا پڑا ہے، اور اس کی وجہ یہ ہے کہ بہت سے معصوم لوگوں کی جانیں گئی ہیں اس طریقہ کار میں، جو کہ حکمت عملی جو سعودی عرب نے شروع کی تھی، اور اس میں انہوں نے ایک دفعہ اور ایک اور پش کی ہے، لیکن یہ بھی جو بومنگ تھی جس میں بہت سے معصوم لوگ بھی مارے گئے، جو کہ جنگ و جدل کا ایک حصہ ہے، مگر یہ کہ اس چیز کو بہت بہتر طریقے سے بھی کیا جا سکتا تھا، اور سعودی عرب یہ نہیں چاہتا کہ وہ ایک برا ملک تصور کیا جائے، اس سلسلے میں وہ چاہتے ہیں کہ وہ اتنا ضرور اپنی ریپوٹیشن رکھیں کہ بھئی ہمارے ساتھ زیادہ الجھنے کی ضرورت نہیں ہے، اور اگر آپ ہمارے مفادات پر ضرب لگائیں گے تو ہم آپ کو ضرب واپس لگائیں گے۔ یہ پیغام جو تھا وہ اور کسی کے لیے نہیں تھا، وہ ایران کے لیے تھا، جو انہوں نے میرا خیال ہے کہ پہنچا دیا ہے۔
اوکے، لیکن اب یہ حالیہ جو جنگ بندی ہے، یہ آپ کو لگتا ہے کہ سعودی عرب کی جنگی حکمت عملی ہے ایک طرح سے؟
جی، اس میں وہ اس کو اسیس کریں گے، کیونکہ جب یہ حکمت عملی تیار ہوئی تھی اس وقت ایران اور جو امریکہ اور دوسرے اتحادی تھے ان میں جو ایٹمی توانائی ہے، نیوکلیئر توانائی جو ہے، اس پر ابھی دستخط نہیں ہوئے تھے، اب دستخط ہو چکے ہیں، ایک نئی حکمت عملی تیار ہو چکی ہے، تو اب سعودی عرب کو اس کے مطابق اس کو اپنے آپ کو پوزیشن کرنا پڑے گا، لیکن سعودی عرب شاید یہ چاہے کہ جتنا وہ ہارڈ لائن کھینچیں گے اتنی زیادہ ان کی لیوریج جو ہے نیگوشیشن کی وہ بڑھ جائے گی، لیکن سعودی عرب کی کچھ قدرتی ان میں لمیٹیشنز ہیں، ان کو حدیں ہیں کچھ ایسی جو وہ شاید کراس نہ کر پائیں، جو کہ ایران کے پاس تھیں لیکن سعودی عرب کے پاس شاید وہ لیوریج نہ ہو جو ایران کے پاس تھا، تو سعودی عرب کو کچھ ذرا تخلیقی طریقے سے اس پر غور کرنا ہوگا اور آگے بڑھنا ہوگا۔
اوکے پروفیسر صاحب، اس وقت جو جس جنگ بندی کی ہم بات کر رہے ہیں، گزشتہ ہفتے اقوام متحدہ کی طرف سے بھی ایک جنگ بندی کا اعلان ہوا تھا یمن میں، جس کی نہ ہی سعودی عرب نے اس کا ساتھ دیا، اس کا خیال رکھا، اس کی خلاف ورزی کرتا رہا، اور اسی طرح ہوتی باغی جو ہیں وہ بھی اس کی خلاف ورزی کرتا رہا۔ اس وقت کیا گارنٹی ہے کہ سعودی عرب کی طرف سے جنگ بندی کا جو اعلان ہے اس پہ عمل درآمد ہوگا؟ اور ساتھ یہ بھی بتائیے گا کہ یہ جو ابھی 5 دنوں کی جنگ بندی ہے، کیا یہ مستقل جنگ بندی میں تبدیل ہو سکتی ہے؟
دیکھیے، انسان کو امید نہیں چھوڑنی چاہیے، مجھے امید ہے کہ کیونکہ جنگ بندی جو ہے اس کا سب سے زیادہ فائدہ جو ہے وہ عام شہریوں کو ہوتا ہے، اللہ چاہے کہ ایسا ہو، لیکن جہاں تک تعلق ہے زمینی حقائق کا، اس میں یہ ہے کہ جو حکومت ہوتی ٹرائبس کی، جو دوسری حکومت تھی جن کو انہوں نے الٹا حکومت، جن کو سعودی عرب کی حمایت حاصل تھی، وہ اور وہ خود یعنی کہ ہوتی گروپ جو ہے اور جو ان کے حمایتی ہیں، وہ ایران، سعودی عرب، اور اس کے بعد جو پانچواں اس میں جو پارٹی ہے جس کی وجہ سے اور زیادہ کمپلیکیشنز ہوتی ہیں، وہ ہے القاعدہ یا داعش۔ کیونکہ اگر یہ تمام مکسر کو دیکھا جائے تو اس میں دیر پا تک جنگ بندی جو ہے وہ خاصی چیلنجنگ ہوگی، لیکن میرا خیال ہے کہ سعودی عرب اور ایران جو ہیں ان کے پاس اس کی کنجی ہے، کی ہے اس بات کی کہ وہ اس طرح اس چیز کو اس طرح منظم کرتے ہیں کہ جنگ نہیں رہ سکتی۔
اوکے، بہت شکریہ پروفیسر فیضان صاحب۔ سامعین، یہ تھے انٹرنیشنل افیئرس کے ایک ایکسپرٹ بفلو یونیورسٹی سے، ان کا ہم شکریہ ادا کرتے ہیں. اور اس کے ساتھ ہی پروگرام جہاں رنگ کا ٹائم ختم ہوتا ہے. اس پروگرام کی پروڈیوسر تھی عریشہ خان. اس کے ساتھ ہی شہناز نفیس کو اجازت دیجیے. نیکسٹ ویک تک اپنا خیال رکھیے. اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے، اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی